यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अर्याल। शुरूमा प्रमुख समाचार। सरकारलाई काम गर्न नदिएर पार्टीभित्र जालझेलको राजनीति भएकाले त्यसबाट निकास दिन निर्वाचनको घोषणा गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। तोकिएकै मितिमा निर्वाचन हुने प्रधानमन्त्री ओलीको भनाई। राप्ती उपत्यकाको राप्ती नदीमा करिब 1 अर्ब रूपियाँको लागतमा निर्मित पुलको प्रधानमन्त्री ओलीबाट उद्घाटन। नेपालमा कुल संक्रमित मध्ये 1% कोरोना भाइरस संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। कोरोना भाइरस विरुद्धको खोप अभियान आठ जिल्लामा साथ शुरू गर्ने प्रदेश नम्बर 2 सरकारको निर्णय। र चीनको साङदोङ प्रान्त स्थित सुनखानीमा 2 हप्तादेखि फँसेका 9 मजदूर मृत फेला। समाचार अब विस्तारमा। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी एक ढिक्का रहेको बताउनु भएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपा बाङले आज देउखुरीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले केही नेताहरूले भ्रमको राजनीति गरेको आरोप लगाउनुभयो। प्रधानमन्त्री ओलीले सरकार गठन भएको 3 वर्षसम्म काम गर्न नदिएर पार्टीभित्र जालझेलको राजनीति गरेकाले त्यसबाट निकास दिन नयाँ निर्वाचनको घोषणा गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले जालझेलको राजनीति गर्नेलाई आगामी निर्वाचनबाट ठेगान लगाउनुपर्ने बताउनुभयो।
मलाई काम गर्न खोज्दा खोज्दै पनि अलिकति अगाडि बढ्न खोज्यो खुट्टा समाउँछ, अलिकति अगाडि बढ्न खोज्यो अर्को खुट्टा समाउँछ, अलिकति अगाडि बढ्न खोज्यो दौराको फेर तान्छन्, अलिकति फेरि अगाडि बढ्न खोज्यो अर्कातिर हात तान्छन्। यो अवस्थाबाट कामै गर्न नदिने भएपछि मैले यस्ता तत्त्वहरूलाई दण्डित गर्नुपर्छ जनताले। त्यसकारण मैले चुनाव घोषणा गरेको हुँ, जनताले त्यस्ता तत्त्वहरूलाई छानी छानी गरेर दण्डित गर्नुपर्छ। अब त्यस्ता तत्त्वहरूलाई उम्किएर पनि झुक्किएर पनि संसद जस्तो गरिमामय ठाउँमा देश बनाउने ठाउँमा देश बनाउने कानून बनाउने ठाउँमा त्यस्ता तत्त्वहरूलाई उम्किएर पनि झुक्किएर पनि पुग्न दिनु हुँदैन।
प्रधानमन्त्री ओलीले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्न सबैलाई आग्रह गर्नुभयो।
अब चुनाव शुरू भइसकेको छ, तपाईँहरू चुनावको तयारी गर्नुहोस्, प्रचार प्रसारमा लाग्नुहोस्। कसैले निर्वाचन हुँदैन, केपी ओलीले निर्वाचन गराउँदैन, गराउनका लागि यो घोषणा गरेकै होइन भन्दैछन्, तिनलाई भन्न दिनुहोस्। आफू चाहिँ चुनावको तयारीमा लाग्नुहोस्। चुनाव भनेकै दिन हुन्छ र चुनावमा हामीले शानदार सफलता प्राप्त गर्नेछौँ। चुनावपछि देश विकासको एउटा नयाँ लहर सिर्जना गरेर अगाडि बढ्नेछौँ। यो देश छिटै नै एउटा विकसित देशमा पुर्याउने हाम्रो लक्ष्य, समृद्ध नेपाल बनाउने र नेपाली जनतालाई सुखी बनाउने लक्ष्यमा हामी पुगी छोड्नेछौँ।
वर्तमान सरकार गठन भएपछि देशका हरेक क्षेत्रमा विकासका कामले गति लिएको भन्नुहुँदै प्रधानमन्त्री ओलीले कृषिको व्यवसायीकरण गरी नेपाल अब निर्यात गर्ने देशका रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो।
आज हाम्रो जस्तो देशले मरूभूमिको देश जस्तो फलफूल बाहिरबाट ल्याउनु पर्ने, अन्न बाहिरबाट ल्याउनु पर्ने, धान चामल बाहिरबाट ल्याउनु पर्ने, पिठो बाहिरबाट ल्याउनु पर्ने, यो स्थितिको हामी अविलम्ब अन्त्य गर्दैछौँ। यसै कारण हामीले हरेक वर्ष धानको उत्पादनमा जोड दिएका छौँ, गहुँको उत्पादनमा जोड दिएका छौँ उत्पादन वृद्धिमा, आलुको मकैको हरेकको उत्पादन वृद्धिमा जोड दिएका छौँ। र अब कृषि उपज कृषि क्षेत्रलाई हामी आधुनिकीकरण गरेर व्यवसायिकीकरण गरेर मसिनीकरण गरेर आफूलाई पुग्ने मात्रै होइन हामी निर्यात गर्ने स्थितिमा देशलाई पुर्याउनेछौँ। हाम्रो देश खाद्यान्नको फलफूलको जडीबुटीको दुग्ध जन्य उत्पादनहरूको उत्पादक मात्रै होइन उपभोक्ता मात्रै होइन निर्यातक देश हुनेछ।
प्रधानमन्त्री ओलीले देशभित्रै रोजगारी सृजना हुने गरी सरकारले काम गरिरहेको उल्लेख गर्नुहुँदै वैदेशिक रोजगारमा जान बाध्य युवा जनशक्तिले स्वदेशमै रोजगारीका अवसर पाउने बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, खानेपानी मन्त्री मणि थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेमाङले धारणा राख्नुभएको थियो। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले समाज विकासको गतिमा तीव्र रूपमा अगाडि बढ़िरहेको बताउनुहुँदै विकास निर्माणले पनि फड्को मार्न थालेको बताउनुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा तथा यातायात मन्त्री बसन्त कुमारले मांगले विकास निर्माणमा कोरोनाले असर गरेको भए पनि पछिल्लो समय तीव्र रूपमा काम अघि बढ़िरहेको बताउनुभयो। राप्ती गाउँपालिकाको सिसहनिया र गडौवा गाउँपालिकाको महदेवा जोड्ने गरी नेपालकै दोस्रो लामो पक्की पुल निर्धारित समयभन्दा चार महिना अगाडि नै निर्माण भएको थियो। करिब 1 अर्ब रूपियाँको लागतमा निर्माण भएको पुलको लम्बाई 860 मिटर र चौडाई 10.5 मिटर रहेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 2073 मंगिर 22 गते पुल शिलान्यास गर्नुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको संकल्प गर्नुहुँदै विशेष पूजासहित 1.25 लाख दीप प्रज्वलन गर्नुभएको छ। धर्मपत्नी राधिका साक्यसहित बिहान पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधि अनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो। त्यस अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको थियो। पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न प्रधानमन्त्री ओलीले कोषका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही माघ 23 गते काठमाडौँमा गर्ने जनसभाका लागि पार्टी नेता कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा जनसभा परिचालन कमिटी गठन गरेको छ। पत्रकार सम्मेलनमा नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले गत कार्तिक 28 गते पार्टी अध्यक्षका रूपमा रहनुभएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ त्यो आरोप फिर्ता लिए र घोषित निर्वाचनमा सहभागी हुन सहमत भए पार्टी एकता हुन सक्ने बताउनुभयो।
अहिले पनि यो जुन अराजकता सिर्जना गर्न खोजियो, जनताको भावनामा चोट पुर्याउने कोसिस गरियो, जनतालाई मर्माहत बनाउने कुरा गरियो, यो अत्यन्त खेदजनक छ। तर यो एकतालाई कायम राख्ने हो भने दुईटा कुरा गर्नुपर्छ। यो कार्तिक 28 गते पार्टी अध्यक्षको रूपमा रहनुभएका पुष्पकमल दाहाल प्रचण्डले अर्को अध्यक्ष प्रथम अध्यक्ष सम्माननीय प्रधानमन्त्रीजीलाई जुन गम्भीर आरोप अभियोग लगाउनु भएको छ त्यो अभियोग पत्र फिर्ता लिनुपर्छ र दोस्रो कुरा घोषित भएको निर्वाचनमा सहभागी हुनको लागि तयार भएर आउनुपर्छ। त्यसो हुँदाखेरि अहिले जुन स्थिति देखा परेको छ यसलाई तत्काल टार्न सकिन्छ।
नेता श्रेष्ठको संयोजकत्वमा गठित जनसभा परिचालन कमिटी 1111 सदस्यीय रहेको बागमती प्रदेश संगठन कमिटिका अध्यक्ष आनन्द प्रसाद पोखरेलले जानकारी दिनुभयो। गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधि सभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने संकेत गर्नुभएको छ। प्रेस संगठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधि सभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचनको विषय अदालतको फैसलामा भर पर्ने बताउनुभयो। गृहमन्त्री थापाले नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिन्ह र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने बताउनुभयो। सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिट निवेदनमाथिको जारी सुनवाई आज पनि हेर्दा हेर्दैमा राखेर भोलिका लागि तोकिएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ 4 गतेदेखिको जारी सुनवाईमा आज पनि रिट निवेदक तर्फका कानून व्यवसायीहरूकै बहस जारी रह्यो। संवैधानिक इजलासमा आज भएको सुनवाईमा वरिष्ठ अधिवक्ता शम्भु थापा र अर्का अधिवक्ता मेघराज पोखरेलले निवेदकका तर्फबाट बहस गर्नुभएको थियो। प्रतिनिधिसभा विघटन विरूद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङ, विघटित प्रतिनिधि सभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रतिनिधि सभा विघटनको घोषणा संविधान विपरीत भएको जिकिर गर्नुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेज बहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन विरूद्ध परेका 13 वटा रिट निवेदनमा माघ 4 गतेदेखि एकसाथ सुनवाई गरिरहेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर भीओ एलटीई सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले एलटीई ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै भ्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
आउनुहोस् हामी सबै मिली असंख्य सम्भावना बोक्ने भोलिलाई नयाँ तरिकाले कल्पना गरौं र डिजिटलको पावरले जिन्दगी फास्ट फरवर्ड गरौं। एनसेल, आज भोलि सबैसँगै।
अब बाँकी समाचार। नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप 401 जना निको भएका छन्। यो सँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या 264538 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म 98.1% संक्रमित निको भइसकेका छन्। आज देशभर 4858 पीसीआर परीक्षण गर्दा 339 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या 269,799 पुगेको छ। कोरोना संक्रमणका कारण आज थप 10 जनाको मृत्यु भएसँगै हालसम्म संक्रमणपछि मृत्यु हुनेको संख्या 2011 पुगेको छ। हाल देशभर रहेका 3,240 सक्रिय संक्रमित मध्ये 137 जनाको आईसीयू र 19 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले पर्सीदेखि देशभर कोरोना भाइरस विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। भारत सरकारको अनुदान स्वरूप नेपाल ल्याइएको 10,00,000 डोज कोरोना विरूद्धको खोप यही माघ 14 गतेदेखि पहिलो चरणमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक र सब व्यवस्थापन गर्नेहरूलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
भारत सरकारको अनुदान स्वरूप नेपाल ल्याइएको कोरोना विरूद्धको खोप सुरक्षित छ या छैन र यसबाट विभिन्न प्रकारका साइड इफेक्ट समेत हुने हो कि भन्ने त्रास यति बेला आम नागरिकमा रहेको छ। भारतबाट अनुदान स्वरूप ल्याइएको खोप अक्सफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको, एस्ट्रेजेना कम्पनीले उत्पादन गरेको र भारतको सिरम इन्स्टिच्युटमा यसको प्लान्ट स्थापना गरिएको कोविडशील्ड नामक खोप भारत लगायत धेरै देशमा ठूलो जनसंख्यामा क्लिनिकल ट्रायल गरिसकिएको छ। उक्त खोपलाई विश्व स्वास्थ्य संगठनले समेत आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेकाले सुरक्षित रहेको बताउनुहुन्छ जनस्वास्थ्यविद डाक्टर रविन्द्र पाण्डे।
अन्तिम चरणसम्म यसको ट्रायल सबै सकिएको छ। यो खोप चाहिँ 18 वर्षभन्दा माथि रहेलाई गर्भवती, सुत्केरी अथवा गर्भवती हुने योजना बनाएको व्यक्तिलाई दिइँदैन। अहिलेको लट चाहिँ वृद्ध वृद्धलाई पनि दिँदैन। यो खोप चाहिँ स्वैच्छिक रूपमा लाउने हो।
संक्रमण विरुद्ध ल्याइने कतिपय यस्ता खोपहरूले कहिलेकाहीँ एलर्जी गराउने, खोप लगाइसकेपछि शरीरमा डाबरहरू आउने, श्वास फेर्न गाह्रो हुने लगायतका समस्या आउने गर्दछन्। नयाँ खोप परीक्षणको क्रममा रहेकाले पनि विभिन्न अफवाहहरू फैलिएको हुन सक्ने भएकोले सन्देशमूलक सूचना प्रवाह गरी यस्ता अफवाह हटाउनु पर्ने बताउनुहुन्छ इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व महानिर्देशक डाक्टर बाबुराम मरासिनी।
कतिपय खोपहरूमा एलर्जी हुने हुन्छ, शरीरले त्यसलाई चाहिँ मन नपराउने रिएक्सन जस्तो डाबरहरू आउने लक्षणहरू चाहिँ देख्न सकिन्छ। परिसरकालमा रहेको हुनाले अफवाह चाहिँ फैलिन सक्छ। स्वास्थ्य मन्त्रालयले यो खोपको बारेमा चाहिँ सन्देशमूलक सूचनाहरू जारी गर्नुपर्छ। फैलिएको अफवाहहरू बिस्तारै कम हुँदै जान्छन्।
अहिलेसम्म कोरोना विरूद्ध अमेरिका, बेलायत, चीन लगायतका मुलुकमा गरी 4 प्रकारका खोपहरू बनेका छन्। तर ती सबै खोपको तुलनामा भारतबाट ल्याइएको खोप नै नेपालको खोप भण्डारण गर्ने संरचनासँग मिल्ने खालको भएकाले नेपालका लागि व्यवहारिक मानिएको छ। यो खोप लगाइसकेपछि शरीरमा कोरोना विरूद्ध 90-95% एन्टीबडी बन्ने तथ्याङ्क रहेको छ। सरकारले सम्बन्धित सबै पक्षसँग विश्लेषण गरी विज्ञहरूको सुझाव अनुसार नै खोपहरू आयात गरिएकोले यसमा ढुक्क रहन आग्रह गर्नुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारी।
सरकारले सबै पक्षहरू विश्लेषण गरेर विज्ञहरूले सुझाए अनुसारको खोपहरू आयात गरिएको अवस्था हो। विश्वको सबैभन्दा ठूलो र धेरै विश्वसनीय खोप उत्पादक कम्पनीले उत्पादन गरेको, संसारभरिका विज्ञहरूले उपयुक्त ठहरयाइएको खोप नै अहिले आएको छ। पहिलो चरणमै स्वास्थ्य कर्मीहरूबाट लगाएर हामीले अभियानहरू सुरु गर्दैछौ। अविश्वसनीय खोप अथवा अलिकति उपयुक्त नभएको खोप ल्याएको हो कि भन्ने कुनै शंका गर्नु पर्दैन।
माघ 14 गतेदेखि देशैभरि 7 प्रदेशका 62 अस्पताल र 120 भन्दा बढी खोप केन्द्रबाट शुरू गरिने पहिलो चरणको खोप अभियान अन्तर्गत कुल जनसंख्याको 4,30,000 जनालाई खोप लगाउने लक्ष्य राखिएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
प्रदेश नम्बर 2 सरकारले कोरोना भाइरस विरूद्धको खोप अभियान 8 जिल्लाबाट एकैसाथ शुरू गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा आज सम्पन्न प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बैठकले यही माघ 14 गते 8 जिल्ला सदरमुकाम स्थित अस्पतालबाट कोरोना भाइरस विरूद्धको खोप अभियान शुरू गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। गण्डकी प्रदेशमा कोरोना विरूद्धको कोविशील्ड खोप पुगेको छ। भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप हिजो पोखरा पुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा 17,396 अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी लगायतलाई कोरोना विरूद्धको खोप दिइनेछ। काठमाडौँ महानगरपालिकाले महानगरपालिकाभित्रका सबै विद्यालयलाई सञ्चालनको अनुमति दिएको छ। कोरोना महामारीका कारण गत चैत्र 7 गतेदेखि बन्द रहेका विद्यालयहरूलाई स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ 11 गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो। महानगरपालिकाको शिक्षा समिति बैठकले स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालनको व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गरेको छ। नेपाल टेलिभिजनबाट तामाङ भाषामा समाचार तथा कार्यक्रम प्रसारण गर्न माग गर्दै नेपाल तामाङ घेदुङले आज संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङ समक्ष ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्र बुझ्नुहुँदै संचार मन्त्री गुरूङले देशको 5 जनघनत्व ओगटेको तामाङ समुदायको सक्रियता र पहिचानको प्रवर्धन गर्न निकट भविष्यमा नै नेपाल टेलिभिजनको केन्द्रीय प्रसारणबाट तामाङ भाषाको कार्यक्रम प्रसारण हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। रेडियो नेपाल र गोर्खापत्र दैनिकले तामाङ भाषाका सूचना र सामग्री सम्प्रेषण गर्दै आएका छन्। नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट स्तर उन्नति गर्दै अर्थतन्त्रमा पर्न सक्ने प्रभावका सम्बन्धमा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा अर्थविदहरूले नेपाललाई अतिकम विकसित मुलुकको सूचीबाट स्तर उन्नति गर्दा हुने फाइदा र बेफाइदाका विषयमा जानकारी गराउनुभयो। बैठकमा अर्थविद विश्व पौडेलले दिगो विकासको लक्ष्य पूरा नभइसकेको अवस्थामा अतिकम विकसित मुलुकबाट स्तर उन्नति गरिँदा नेपालले पाइरहेको सहुलियत कर्जा र अनुदान कटौती हुन सक्ने बताउनुभयो। समितिका सभापति तारादेवी भट्टले नेपालको आर्थिक वृद्धिको तथ्याङ्कका सम्बन्धमा अर्थ मन्त्रालय, योजना आयोग र तथ्याङ्क विभागसँग पनि छलफल गरिने जानकारी दिनुभयो। पछिल्लो समय स्वदेशमै रोजगारी नपाएको भन्दै सुदूरपश्चिमका युवा भारत तथा अन्य मुलुकमा काम गर्न जान थालेका छन् भने अन्य जिल्लाबाट सुदूरपश्चिम पुगेका युवाले भने राम्रो कमाई गरिरहेका छन्। बझाङबाट जगदीश रोकायाको रिपोर्ट।
जिल्लामा रोजगारीको अवसर छैन भनेर कामको खोजीमा बझाङका युवाहरू भारत लगायत अन्य देशहरूमा गइरहेका छन्। तर बझाङ जिल्लामा निर्माण भइरहेका पिल्लरवाला पक्की घरहरू र अन्य विकास निर्माणका योजनाहरूमा भने बाहिर जिल्लाका मान्छेहरू आएर उनीहरूलाई काम गर्नका लागि भ्याइ नभए भएको छ। उनीहरूले बझाङमा बसेर राम्रो कमाई गरिरहेको बताएका छन्। कामदारहरू साथमा लिएर धनगढ़ीबाट बझाङ आएका एकजना मेट छेदालाल चौधरी।
बझाङ जिल्लामा काम गर्न चाहनेको लागि काम जति पनि छ यहाँ हामीहरू एउटा ठेकापट्टाको काम गरिरहेका छौँ। हामीसँग यति कामका चापहरू बढिरहेका छन् त्यो हामी लेबर र मिस्त्री पुर्याउन सकिरहेको छैन। लेबर नपाएर हजुरको हामी काम पनि छोड्नु बाध्य भइरहेछ।
उनी जस्तै मजदुरी काम गरिरहेका स्थानीय मानबहादुर कठाइत पनि काम गरेर राम्रो कमाई भइरहेको बताउँछन्।
इन्डियाको मान्छेहरू यहाँ छ, पूर्व कोशीको मेचीको मान्छे यहाँ छ, यहाँ काम गर्न लजाएर मात्र हो, काम प्रशस्तै छ। लेबरी काम त यहाँ थुप्रै छ, फाला फाल्छ, करोडौँ बिल्डिङहरू बनिरहेका छन्।
जिल्ला घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी दशरथ जपरेल पनि स्थानीय युवाहरूमा काम गर्ने सोच नभएको तर काम गरी खाने मान्छेहरूका लागि बझाङ जिल्लामा पनि राम्रो सम्भावना भएको बताउनुहुन्छ।
काम गर्नको लागि अनुदान कार्यक्रमहरू प्रदेशदेखि, स्थानीयदेखि, घरेलु कार्यालयदेखि, अन्य संघ संस्थाहरूदेखि लोनका कुराहरू सबै कुराहरू छ, तर सोच नभएर हामीले पछाडि परेको नेपालमा कामै छैन। नकारात्मक प्रवृत्तिलाई चाहिँ हामीले बढी फोकस गरिरहेछौँ। छ है सम्भावना, राम्रो पक्ष पनि छ, फलानोले गरिरहेछ, केही मान्छेले त गरिरहेछ।
पहाडी क्षेत्रको परम्परागत गुजरामुखी खेतीपाती र जीवनशैलीलाई व्यवसायमुखी बनाउन सके युवाहरूका लागि गाउँ गाउँमै राम्रो कमाइकाज गर्न सक्ने सम्भावना देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। चीनको साङदोङ प्रान्तस्थित सुनखानीमा 2 हप्तादेखि फँसेका 9 मजदूर मृत फेला परेका छन्। गत जनवरी 10 खानी विस्फोट गर्दा सुरुङ मार्ग थुनिएपछि त्यहाँ काम गरिरहेका मजदूरहरू भित्र नै फँसेका थिए, जसमध्ये 11 जनाको हिजो जीवितै उद्धार गरिएको थियो। सुनखानीका विभिन्न कुनामा छरिएर काम गरिरहेका मजदूरहरू जमीनभन्दा 600 मिटर तल रहेका थिए। विश्वभर प्राकृतिक प्रकोपका कारण 2 दशकमा झण्डै 4,80,000 मानिसले ज्यान गुमाएका छन्। जलवायु अनुकूलन सम्बन्धी भर्चुअल सम्मेलनमा जर्मन वासले 20 वर्षमा प्राकृतिक विपदका कारण 25 खर्ब 60 अर्ब डलर भन्दा बढ़ीको आर्थिक क्षति भएको विवरण सार्वजनिक गरेको छ। मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेजले आफूलाई कोरोना संक्रमण भएको बताउनु भएको छ। उहाँले ट्वीटर मार्फत आफूलाई सामान्य लक्षण मात्र देखिएको भन्दै छिट्टै काममा फर्कने बताउनुभयो। कोरोना भाइरसका कारण विश्वभर हालसम्म 21,40,577 जनाले ज्यान गुमाएका छन् भने करिब 10 करोड़ मानिस संक्रमित छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निर्वाचनका लागि खर्च हुँदा आर्थिक क्रियाकलाप बढ्ने र अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनु भएको छ। नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढ़ाउन खोजेको रूपमा यसलाई चित्रण नगर्न पनि आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाउन समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन मार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि र विकासतर्फ मुलुकलाई अघि बढाउने बाटोमा सरकार क्रियाशील रहेको बताउनुभयो। छलफलमा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले अर्थतन्त्रलाई चलायमान बनाउने वातावरण क्रमशः निर्माण हुँदै गएको उल्लेख गर्नुभयो। कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहालले नेपालको भन्सार प्रशासन क्रमिक रूपमा पारदर्शी प्रतिस्पर्धी र प्रविधियुक्त हुँदै गएको उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालको भन्सार प्रशासन मूल्याङ्कन प्रक्रियामा अझ धेरै सुधार आवश्यक रहेको बताउनुभयो। साताको दोस्रो कारोबार दिन सोमबार नेपाली शेयर बजारको कारोबार उतार चढाव पूर्ण अवस्थाबाट गुज्रिएको छ। कारोबारको शुरूआतमा 22 अङ्कले बढेर 2,447 बिन्दुमा पुगेको नेप्से परिसूचक पछि 2,410 बिन्दुसम्म फर्किएको थियो। यस दिन लगानीकर्ताहरू नाफा सुरक्षित गर्न लाग्दा नेप्से सूचकमा सामान्य करेक्सन भएको थियो, तर लगानीकर्ताहरूले कारोबारको अन्तिम समयतिर खरिद बिक्रीलाई बढाएसँगै नेप्से परिसूचक 16.04 अङ्कले बढेर 2,440.88 बिन्दुमा पुगेको छ। सोमबार 208 कम्पनीका 1,92,00,000 किता शेयरहरू 8,90,00,000 रुपियाँमा किनबेच भएका छन्। माघ महिनाको दोस्रो सातासम्म पनि जुम्लामा हिमपात नहुँदा त्यहाँका किसान चिन्तित भएका छन्। पुष माघ महिनामा हिमपात भएपछि स्याउ खेतीमा सिंचाइ हुने, स्याउ उत्पादन वृद्धि हुने र बाली नाली पनि सप्रिने हुन्थ्यो, तर यसपालि माघको दोस्रो सातासम्म पनि हिमपात नभएपछि उत्पादन घट्ने चिन्तामा स्थानीय किसानहरू परेका छन्। हिमपात नभएपछि स्याउ बगैँचामा कसरी सिंचाई गर्ने भन्ने बारेमा किसानहरू चिन्तित भएको स्थानीय किसान तारा बहादुर बोराले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा प्रवेश गरेको छ। सोमबार भएको सम्भव चरणको अन्तिम खेलमा प्रदेश 2-4 विकेटले हराउँदै पुलिसले अन्तिम चारमा स्थान बनाए। मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश 2 47 ओभरमा झारिएको खेलमा 9 विकेट गुमाउँदै 169 रन बनायो। जवाफमा पुलिसले 38 ओभरमा 6 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। यो जितपछि पुलिस समूह बीबाट उपविजेताका रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। पुलिसको जितले लुम्बिनीको यात्रा समूह चरणमा नै रोकिएको छ। समूह बीबाट विजेताका रूपमा बागमतीले सेमी फाइनलमा प्रवेश गरेको छ। अर्को खेलमा विभागीय टीम एपीएफ क्लब समूह विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको छ। हारपछि पनि त्रिभुवन आर्मी समूह एकको उपविजेताका रूपमा अन्तिम चारमा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा एपीएफले आर्मीलाई 6 रनले हरायो। कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले 49 ओभर 3 बलमा 240 रनमा अल आउट भयो। जवाफमा आर्मीले 50 ओभरमा 8 विकेट गुमाउँदा 234 रन मात्र बनाउन सक्यो। अब सेमी फाइनलमा एपीएफले नेपाल पुलिससँग खेल्नेछ भने आर्मीले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ। रौतहटको चन्द्रनपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ। साध्दो बाटो स्थित एन्फा मैदानमा सोमबार भएको खेलमा उदयपुरको चौदण्डीगरी नगरपालिकालाई 7-1 अन्तरले पराजित गर्दै चन्द्रपुरले पहिलो जित निकालेको हो। चन्द्रपुरको जितमा सविता राणा मगरले ह्याट्रिक गरिन्। त्यस्तै दिलकुमारी राणा मगरले भने 2 गोल गरिन्। रजनी थोकर र सुनिता भोलानले 1-1 गोल गरिन्। चौदण्डीकी अञ्जना थुलुङले 1 गोल फर्काइन्। अखिल नेपाल फुटबल संघको आयोजनामा हुन लागेको ए डिभिजन फुटसल लिग पोखरामा हुने भएको छ। कुल 10 टीमको सहभागिता रहने प्रतियोगिता मे महिनामा हुने एन्फाले जनाएको छ। प्रतियोगितामा प्रदेश 1 2 टीम, गण्डकीबाट 1 टीम, प्रदेश 2 1 टीम, बागमती प्रदेशबाट 4 तथा कर्णाली लुम्बिनी र सुदूरपश्चिमबाट 1-1 टीमको सहभागिता रहनेछ। प्रतियोगिताको तयारीका लागि एन्फाले हरेक टीमलाई 1-1 लाख रुपियाँ दिनेछ। प्रतियोगिताको विजेताले 10 लाख, उपविजेताले 5 लाख पाउनेछन्। त्यस्तै विधागत रूपमा उत्कृष्ट हुने खेलाड़ीले जनै 25,000 रुपियाँ पाउनेछन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश 1 गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 19.6 डिग्री सेल्सियस, न्यूनतम 7.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 18.3 डिग्री सेल्सियस, न्यूनतम 3.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.8 डिग्री सेल्सियस, न्यूनतम 7.3 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 21.9 डिग्री सेल्सियस, न्यूनतम 4.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 4.1 डिग्री सेल्सियस। सब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारलाई काम गर्न नदिएर पार्टीभित्र जालझेलको राजनीति भएकाले त्यसबाट निकास दिन निर्वाचनको घोषणा गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। तोकिएकै मितिमा निर्वाचन हुने प्रधानमन्त्री ओलीको भनाई। राप्ती उपत्यकाको राप्ती नदीमा करिब 1 अर्ब रूपियाँको लागतमा निर्मित पुलको प्रधानमन्त्री ओलीबाट उद्घाटन। नेपालमा कुल संक्रमित मध्ये 98.1% कोरोना भाइरस संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। कोरोना भाइरस विरूद्धको खोप अभियान 8 जिल्लामा एकसाथ शुरू गर्ने प्रदेश नम्बर 2 सरकारको निर्णय। र चीनको साङदोङ प्रान्त स्थित सुनखानीमा 2 हप्तादेखि फँसेका 9 मजदूर मृत फेला। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। अवस्त नमस्ते।